रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादको अर्को श्रृंखलामा म नवराज लम्साल। श्रोताहरू, नेपालको संविधान 2072 व्यवस्था गरे अनुरूप देशमा तीन तहका सरकार छन्, संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह। स्थानीय तह गाउँपालिका वा नगरपालिकालाई सबैभन्दा महत्वपूर्ण मानिएको छ र जनताको घर दैलोको सरकार भनिएको छ। अबको ठिक दुई महिनामा स्थानीय तहको निर्वाचन हुँदै गर्दा स्थानीय सरकारको प्रगतिको लेखाजोखा हुन थालेको छ। नगरपालिकाहरूको साझा संगठन नगरपालिका संघ नेपाल नगरपालिका संघ आफैले पनि आफ्ना प्रगतिहरूको समीक्षा गरेको छ। संघले हिजो आफ्नो स्थापनाको 29 वर्ष मनायो। आज मुलुकको आधुनिकीकरण र दिगो विकासका लागि सुव्यवस्थित नगर र नगर पूर्वाधार सेवाहरू, योजनाबद्ध आवास, सुन्दर बाटोघाटो, स्वच्छ खानेपानी, ढल, पुल पुलेसा, खुल्ला हरियाली क्षेत्र, सरसफाई आदिको समुचित प्रबन्ध गर्न आवश्यक मानिएको छ। मुलुकका अधिकांश नगरपालिकाहरू अव्यवस्थित शहरीकरणहरूबाट गुज्रिरहेको भन्ने गरिएको छ। यसले एकातिर नगरको प्राकृतिक सौन्दर्य र मौलिकतामा आघात पुगिरहेको छ भने अर्कोतर्फ हाम्रा शहरहरू दिनानुदिन असुरक्षित र अस्वच्छ आवास क्षेत्रका रूपमा परिणत भइरहेका भन्ने टीका टिप्पणीहरू हुन थालेका छन्। यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले सीमित स्रोत साधनका बावजूद स्थानीय सरकारले जनताको अपेक्षा र भावना बमोजिमको काम समयमा सम्पन्न गरेर जनताप्रतिको आफ्नो दायित्व र जवाफदेहिता निर्वाह गर्न सक्नुपर्ने बताउनु भएको छ। नेपाल नगरपालिका संघको 29 स्थापना दिवसको अवसरमा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला र जनताको घर आँगनको सरकार भएको बताउँदै नागरिकको नजिकको सरकार भएकोले स्थानीय तहको भूमिका संवेदनशील र जवाफदेहीपूर्ण हुनुपर्ने पनि बताउनुभयो। आज हामी स्थानीय सरकारका कार्यहरूको प्रभावकारिता र प्रभावकारी कार्य सम्पादनका लागि देखेका चुनौतीहरू के छन् त त्यस विषयमा छलफल गर्छौं। आज हामीसँग हुनुहुन्छ नेपाल नगरपालिका संघका महासचिव एवं नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुङ्गाना। उहाँ यतिखेरबाट फूर्तिका साथ रेडियो नेपाल स्टुडियोमा हुनुहुन्छ। हार्दिक स्वागत छ।
धन्यवाद।
सबभन्दा पहिला बधाई छ तपाईँको, तपाईँले नेतृत्व गर्नुभएको नीलकण्ठ नगरपालिका फेरि पनि एकपटक पुरस्कृत भयो।
बधाई मलाई भन्दा नगरवासीहरूले दिनुपर्छ, टिमलाई दिनुपर्छ। म त्यसको एउटा ड्राइभर मात्रै हुँ, त्यो अर्थमा बधाई नगरवासीलाई टिमलाई भन्दा कम बधाई चाहिँ म लिन चाहन्छु, तर म मार्फत सबैलाई बधाई छ।
यो के कारणले नीलकण्ठ नगरपालिका उत्कृष्ट नगरपालिका भनेर नेपाल नगरपालिका संघले घोषणा गरेको, त्यसको आधार के हुन्छ?
अब यसको आधारहरू चाहिँ के हो भनेदेखि हरेक वर्ष गर्ने गरेको छ र हरेक वर्ष हामी उत्कृष्ट पनि हुँदै आएका छौँ। हामीले मात्रै, नगरपालिका संघले मात्रै होइन, मन्त्रालयदेखि लिएर विभिन्न डोनरहरूले पनि गर्ने गर्नुभएको छ। जस्तो मन्त्रालयमा पनि लिजा भन्ने प्रोजेक्ट छ, मन्त्रालय आफैले पनि गरेको अवस्था छ। अहिलेको आधार भनेको चाहिँ कस्तो हो भने 100 इन्डिकेटरहरू बनाएको थियो। त्यो इन्डिकेटर मध्ये स्वतन्त्र रूपमा पूर्व मुख्य सचिव सोमलाल सुवेडीको अध्यक्षता, हामीसित सरकार छैन थियो, त्यो इन्डिकेटरहरू पनि उहाँहरूले नै बनाउनु भएको। विभिन्न अरू 8-9 मन्त्रालयका सहसचिव र विज्ञहरू बसेर सोमलाल सुवेडीको अध्यक्षता एउटा कमिटी बनाएको थियो। त्यो इन्डिकेटरहरू हामी 293 नगरपालिकालाई दिएको थियो। त्यो इन्डिकेटरको आधारमा अहिले घोषणा गरिएको हो।
ती इन्डिकेटरहरू मध्ये केही भनौँ न, के हुन्?
जस्तो विभिन्न विधाहरूमा थियो,
होइन,
जस्तो शहरी विकास, पूर्वाधार तथा चाहिँ गएर चाहिँ विपद व्यवस्थापनमा थियो, वन तथा वातावरण उसमा थियो, आर्थिकमा थियो भने यस्ता विधाहरूमा धेरै इन्डिकेटरहरू जो नगरपालिकाले दिनानुदिन गर्नुपर्ने कुराहरूलाई चाहिँ उल्लेख गरेर राखिएको थियो।
हरेक नगरपालिकाहरूको, जस्तो 293 नगरपालिका छन्, त्यसमध्ये तपाईँहरूको साझा संगठन छ नेपाल नगरपालिका संघ, तपाईँ त्यसको महासचिव हुनुहुन्छ, तपाईँ नीलकण्ठ नगरपालिकाको प्रमुख त हुनुहुन्छ नै, त्यो बाहेक अरू नगरपालिकासँग पनि संगठनको महासचिव हिसाबले हेर्नुपर्ने हुन्छ। अरू अरू नगरपालिकाहरूको प्रगतिको अलिकति समीक्षा गरौँ, कस्तो छ?
अब हिजो र अहिलेको तुलनामा हेर्ने हो भनेदेखि स्थानीय सरकार हुँदा र नहुँदामा आकाश र पाताल फरक छ। जस्तो उदाहरणको निमित्त स्थानीय सरकार भनेको जनताले भेट्न सक्ने, बिहान बेलुका भेट्न सक्ने, आफ्ना कुराहरू राख्न सक्ने, दुःख सुख पोख्न सक्ने, गुनासाहरू गर्न सक्ने सरकार भनेको स्थानीय सरकार हो। आफूले छुन सक्ने, बोल्न सक्ने सरकार भनेको स्थानीय सरकार हो। त्यो सरकार एकातिर छ भने अर्कोतिर हिजो ठूलो भूकम्प भयो 2072 सालमा। भूकम्प जाँदाखेरि स्थानीय सरकार थिएन, रिक्तताको अवस्था थियो। सायद भूकम्पको समस्या अहिलेसम्म पनि समाधान भएको छैन। सायद त्यो बेलामा पनि रिक्तता थिएन भनेदेखि यो धेरै पहिला समस्या समाधान भइसक्थ्यो। तर अहिले जब कोविड 2019 आयो, त्यसपछि देशव्यापी रूपमा र हरेक जनताले एउटा महसुस गर्ने के वातावरण भयो भनेदेखि सायद रिक्तता थियो भने यति छिटो कोविड न्यूनीकरण हुँदैन थियो होला तर आज स्थानीय सरकार भएको कारणले गर्दाखेरि केन्द्रीय तत्कालीन केन्द्रीय सरकारबाट के पठाएको अवस्था थियो त अहिलेसम्म पनि त्यहाँ काम गर्ने नर्सहरूको अथवा हेल्थ वर्करहरूको ड्युटीको पैसा सुत पनि केन्द्रले दिन सकेको छैन सीमित साधन र स्रोतको बीचमा पनि आज कोविडको विषयमा जुन स्थानीय सरकारले गरेको कामहरू छ अत्यन्त सराहनीय छ जस्तो मलाई लाग्छ म स्थानीय सरकारको एउटा प्रमुख हैसियतले मैले भनिरहेको होइन यथार्थ पनि हो जस्तो
गाउँ गाउँमा सिंहदरबार भनिए पनि त्यस्तो चाहिँ भएन भन्ने पनि छ कि बाहिर
गाउँ गाउँमा सिंहदरबार यथार्थ त संविधान त अनुसार जानियो भने हुन्छ संविधानमा दुईटा कलम छ संविधानको अनुसूची आठकोमा हामीलाई 22 अधिकारहरू दिएको छ एकल सूचीमा तर त्यो 22 अधिकारहरू हामीले अहिलेसम्म प्रयोग गर्न पाएका छैनौँ
के कारणले
भन्दा जम्मा दुईटा अधिकार पाछौँ ल्यान्ड एजेन्सीको कुरो गर्नुहुन्छ भने दुईटा मात्रै अधिकार पाछौँ वन हाम्रो ल्यान्ड एजेन्सी अन्तर्गत पर्छ कृषि ल्यान्ड एजेन्सी अन्तर्गत पर्छ सहकारी ल्यान्ड एजेन्सी अन्तर्गत पर्छ महिला विकास पर्छ घरेलु पर्छ कि खानेपानी पर्छ संविधानमा स्पष्ट लेखिएको छ तर यो मध्ये दुईटा मात्र अधिकार हामीले प्रयोग गर्न पाछौँ एउटा सहकारीको हामीलाई हाई नम्बर भएको छ एउटा चाहिँ के हो त भन्दा महिला विकास हाई नम्बर भएको छ 2074 साल जेठ 30 गते एउटा राजपत्र निस्केको छ त्यसमा यो ल्यान्ड एजेन्सीका चल अचल सम्पत्ति जति सबै स्थानीय सरकारले हाई नम्बर गरिसक्नुपर्ने भनेको छ तर प्रदेशले के हो त भन्दाखेरि अहिलेसम्म दुईटा भन्दा बढी हामीलाई अधिकार प्रयोग गर्न दिइरहेको छैन त्यसलाई कसरी अर्थ लागेको छ भने अनुसूची नौमा आठको अधिकार यो भयो भने अनुसूची नौमा साझा अधिकारको रूपमा 15 छ त्यो अनुसूची नौ भनेको स्थानीय सरकार र चाहिँ प्रदेश सरकार बसेर को कोले कति अधिकार लिने भनेर चाहिँ अधिकार चाहिँ बाँडफाँड गर्नुपर्ने हो अहिलेसम्म 7 प्रदेशमा त्यो अधिकार सम्बन्धी कहीँ पनि केही पनि कुरै भएको छैन अनि उनीहरूले के अर्थ लायो प्रदेश सरकारले भनेदेखि यहाँ साझा अधिकारमा पनि छ नि भन्ने अर्थ लाएर अहिलेसम्म चाहिँ त्यो अधिकार प्रयोग गर्न पाएन अनि हिजो चाहिँ सबै पार्टीले घोषणा पत्रमा राख्दाखेरि सिंहदरबारको अधिकार गाउँसम्म घरसम्म भनेर भन्ने तर त्यो अधिकार हामीलाई प्रयोग गर्न नदिने भएपछि अनि हामीले कसरी देखाउँ
यो चाहिँ सैद्धान्तिक कुरा भयो यहाँले नेपाल नगरपालिका संघले पनि भनिरहेको र तपाईँले कुरा हेरिरहनु भएको कुरा हो तर जनताले त यो कुरा बुझ्दैन उसले त चटक्क परे सफा बाटो हेर्न खोज्छ चिटिक्क परेको स्कुल हेर्न खोज्छ घरैमा पानीको धारा खोज्छ
अनि यसमा पनि हिजो र आजको हामी अलिकति विश्लेषण गरौँ सड़कका कुराहरू हेर्नुहोस् तपाईँ खानेपानीकै कुराहरू हेर्नुहोस् तपाईँ त्यसपछि गएर अरू बत्तीका कुराहरू हेर्नुहोस् देखि लिएर अरू हेल्थका कुराहरू तपाईँ हेर्न सक्नुहुन्छ विद्यालयको अवस्थाहरू तपाईँ हेर्न सक्नुहुन्छ भनेपछि हिजो जति हुनुपर्ने त्यो बाचो म त्यसरी दावी गर्दिन त्यो उपयुक्त पनि हुँदैन तर हिजो रिक्तता हुन र हामी जनप्रतिनिधि 2074 सालमा स्थानीय सरकार गठन भइसकेपछि त फरक त अवश्य छ त्यो जनताले महसुस गर्नुभएको
जस्तो अलिकति अझ व्यवहारिक हो हिजो गाविस थियो गाउँ विकास समिति तपाईँ त्यहाँ पनि नेतृत्व गरेर त्यहाँको सुख दुःखसँग पनि झेलेर आएर पछि नगरपालिका भयो अरू गाउँपालिका धेरै गाउँपालिकाहरू पनि मिसिएर त्यसको मेयर हुनुहुन्छ हिजो एउटा गाउँपालिका हुँदाखेरि 47-48 प्रतिनिधि हुन्थे एउटा वडामा 5 हुन्थे अनि प्रमुख उपप्रमुख हुँदा त्यो कुनै न कुनै रूपमा प्रतिनिधिसँग ठोकिन्थ्यो अहिले त झन् ठूलो नगरपालिका हुँदा एउटा वडा मात्रै हुँदा अनि सिङ्गो पालिकालाई एउटा वडा बनाउँदा 5-4-6 मान्छे मात्रै हुँदाखेरि त्यो जनप्रतिनिधिको संख्या पनि कम अनि समानुपातिक प्रतिनिधित्वको हिसाबले त्यो शासकीय ज्ञान पनि कम भएको प्रतिनिधि हुने त्यसमाथि संख्या पनि कम हुने हुनाले जनताले पाउनुपर्ने चिज अलिक कम पाएको कि हेर्न नभ्याएको कि त्यो त्यो पाटो चाहिँ कस्तो छ
त्यो पाटोमा यस्तो छ हेर्नुहोस् नवराज धेरै संख्या भएर भूगोल ठूलो भएर हुँदैन त्यहाँको नीति निर्माणका कुराहरू हुन्छ जस्तो म त करिब करिब धेरै पटक स्थानीय तहमा निर्वाचित भइसकेँ हिजो पनि म 55-74 सालसम्म नगरपालिका संघको महासचिव हुनुभन्दा पहिला गाविस राष्ट्रिय महासंघ केन्द्रीय महासचिवको रूपमा थिएँ मेरो अलग कुराहरू भए तर मैले सुरुवात के गरेँ भन्दा संघीयता हाम्रो पहिलो भयो र संहितामा हिजो हामी माग्ने ठाउँमा थियौँ भने अहिले संविधानमा त दिने ठाउँमा छौँ. हिजोको निकाय चाहिँ अहिले त या सरकारको रूपमा परिणत भएको छ र परिणत भइसकेपछि हामीलाई जुन किसिमको एकल अधिकार र साझा अधिकारहरू दिएको छ भने यसको नीति नियम कानून ऐन दबाव निर्देशिका विभिन्न बनाउन नै हामीलाई केही समय लागेको छ र हिजोको भन्दा अहिले जनप्रतिनिधिहरूमा चाहिँ अलिक क्वालिफाइड जनप्रतिनिधिहरू धेरै आउनु भएको छ. पढ लेखेका युवाहरू यङ इनर्जेटिक केही गरौँ भन्ने सोचका साथका प्रतिनिधिहरू आउनु भएको छ र प्राय हामीले एउटा नगरपालिकासँगले के सर्कुलर गर्यौं भनेदेखि यो पाँच वर्षको कार्यकालमा हामी जब महासंघमा आइसके संघमा आइसकेपछि कार्यकालमा तपाईँहरूले एउटा मास्टर प्लान बनाउनुहोस् किनभने मास्टर प्लान बनाएपछि गुरु योजना बनाइसकेपछि त्यो अनुसार जान्नलाई त एउटा सजिलो भयो नि एकातिर. अर्कोतिर विद्यमान संविधान त ऐन नियम कानून के चाहिन्छ त्यसलाई हामीले एउटा रफ गरेर पनि दिदिउँ नगरपालिकासँगले भनेपछि एकातिर हामीले नगरपालिकासँगले पनि त्यो आवाजहरू उठायौँ अथवा त्यसरी सहयोग पनि गर्यौँ सबै नगरपालिकाहरूलाई. अर्कोतिरको पनि यङ र पढ लेखेका साथीहरू यसपालि बढी निर्वाचित भएर पनि आउनु भएको थियो भनेपछि अलिकत पहिलाको भन्दा साधन स्रोतमा हामीले चाहेको जस्तो त हामीले आर्थिक रूपमा विकेन्द्रित भएको पाएनौँ. किनभनेदेखि टोटल बजेटको हेर्नुहुन्छ भनेदेखि सामान्यपूर्वक बजेटमा हेर्नुहुन्छ जब हामीले 11% मात्र पाएका छौँ. परदेशीले गरे पनि स्थानीय तहमा काम गर्ने हो, संघले गरे पनि स्थानीय तहमा काम गर्ने हो. हामीले कल्पना गरेर सोचेको त तोक आदेश बेगरको चाहिँ हुनुपर्छ नि त. टोटल जानी र मैले बुझेको संहिता के हो त भने टोटल इम्प्लिमेन्टेसनका काम चाहिँ स्थानीय तहले गर्ने, परदेशले कोअर्डिनेसन गर्ने हो स्थानीय तह र संघको बीचमा. संघले हेर्ने काम के हो त भने परराष्ट्र नीति सम्बन्धी हेर्ने हो, आर्थिक मुद्रा सम्बन्धीका कुराहरू हेर्ने हो, सिमानाका कुराहरू हेर्ने हो, शान्ति सुरक्षाका कुराहरू हेर्ने हो. भनेपछि टोटल कार्यान्वयन गर्ने ठाउँ भने त स्थानीय तह हो नि, तर हाम्रो जो संघमा आउनु भएको छ, जो परदेशमा आउनु भएको छ हाम्रो मान्यजीवहरू, उहाँको दिमागमा के रह्यो त भन्दा 2,00,000, 4,00,000, 5,00,000 रुपियाँको तोक आदेश पनि संघबाट गराउन थाल्नु. त्यो परम्परालाई हिजो हामीले तोड्न सकेनौँ. व्यवस्था त हामीले संहिता ल्यायौं, तर हामी चाहिँ के हो त भन्दा मानसिक रूपमा हामी संहिता र तल जगसम्म पुग्न नसकेको कारणले पनि
अहिले स्थानीय सरकारको सम्बन्ध प्रदेश सरकारसँग र संघसँग कुन हदसम्मको हुने रहेछ?
अनि स्थानीय सरकारको र प्रदेश सरकारको बीचको सम्बन्ध अत्यन्त राम्रो हुनुपर्ने हो, नगर मासुको जस्तो सम्बन्ध हुनुपर्थ्यो तर त्यो भएको छ.
प्रदेशले कसरी सघाउन सक्छ?
कुरो यस्तो छ, अहिले हामीसित गिटी बालुवा ढुङ्गाको 40% कर उल्टो प्रदेश ल्याएको छ दिनुपर्ने ठाउँमा. हुन त आफ्नो आफ्नो प्रदेशमा आफ्नो आफ्नो नियमहरू होला नि, त्यो बेग्लै कुरो हो. दिनुपर्ने ठाउँमा उल्टो हामीले पैसा तिरिरहेछौँ एकातिर. अर्कोतिर म तपाईँलाई उदाहरण दिन्छु, धेरै डुप्लिकेसन भएको छ. यो अर्थमा संघले पनि त्यहाँ पैसा हालेको छ एउटा योजनामा, परदेशले पनि त्यहाँ एउटा पैसा हालेको छ र स्थानीय तहले पनि हालेको छ. अब अहिले पूर्वाधार कार्यालय भनेर चाहिँ परदेशले बनाएको छ, त्यो आवश्यक छ ठाउँ ठाउँमा. झिर्दैगाड भन्दा थप्दैगाड जस्तो भएको छ पूर्वाधार, किनभने प्राविधिक बोरु स्थानीय तहलाई नै मेन पावर थपौँ न.
यसलाई अझ सरल भाषामा स्पष्ट बनाऊ, सरकारको अब संघीय सरकारको आफ्नै बजेट आफ्नै नीति कार्यक्रम छ, प्रदेश सरकारको आफ्नै नीति कार्यक्रम बजेट छ, स्थानीय सरकारको आफ्नै बजेट नीति कार्यक्रम छ. भनेपछि त
यो सबै अन्तत्व कत्तो कहाँ जाने हो त भने स्थानीयमा जाने हो नि त. त्यस कारणले यसरी एउटा हडप्ने काम भइरहेछ भने
यो कुरा गर्दाखेरि त बजारमा सुन्ने गरिएको प्रदेश सरकारको खाँचै छैन भन्ने कुरो हो कि हो कि जस्तो पनि लाग्ने रहेछ नि, संहिता विरोधी जस्तो सुनिएला.
होइन, हामीले एउटा कुरो के बुझ्यौं भने र तपाईँकै अहिले प्रश्नमा पनि मलाई अलिकति लाग्यो, संहिता भने परदेश अनिवार्य होइन नि, हो र परदेश नभए संहिता हुँदैन र. संहिता भने त के हो भने हिजो सबै पार्टीले भनेको जस्तो सबैले घोषणा पत्रमा राखे जस्तो चाहिँ के हो त भन्दाखेरि सिंहदरबारको अधिकार जनता घर दैलाँ पुर्याउने हो नि संहिता भने त. परदेशको आवश्यक छैन भन्दा पनि हुन्छ, किनभने काम के त सबैभन्दा ठूलो धनराशि आज परदेशमा खर्च भइरहेछ र परदेशले 81 के हो त भन्दाखेरि आज मन्त्रालय फुटेको अवस्था छ होइन. अनि त्यसपछि ठाउँ ठाउँमा चाहिँ गएर हरेक जिल्ला जिल्लामा पूर्वाधारदेखि लिएर अरू चाहिँ विभागहरू बनाएको अवस्था छ, मेन पावर त्यति छ. बरु त्यो मेन पावर लिएर गएर स्थानीय तहमै राखेर परदेशलाई दिने साधन र स्रोत पनि स्थानीय तहलाई नै मजबुत बनायो भनेदेखि अनि मात्रै सिंहदरबारको अधिकार जनताको घरमा ल्याउनु।
हामीले दुईटा कुरा गर्यौँ, एउटा स्रोत साधनको कुरा पनि गर्यौँ, एउटा नीतिगत कुरा पनि गर्यौँ। नीतिगत कुरा र स्रोत साधन भन्दा बाहेक मैले अघि पनि भने, फेरि दोहोऱ्याउँछु, तपाईँ नेपाल नगरपालिका संघको महासचिव पनि हुनुहुन्छ, तपाईँले यो 250 भन्दा बढी नगरपालिकाहरूलाई सहजीकरण पनि गरिराख्नु भएको छ, त्यो हिसाबले अरू समस्या चाहिँ के हुन्, जो जो मीडियामा बहसमा नै आउनु परोस्, संघीय सरकारमा नि पुगोस्, तर खास समस्या चाहिँ के हो?
म एउटा कुरो भनिदिन्छु, हेर्नुहोस्, मानसिकताको समस्या हो, आफूसँग मात्रै चाहने, आफू भन्दा उँदो कसैले पनि केही अधिकार विनियोजित गर्न नखोज्ने, पहिलो यो समस्या। दोस्रो म एउटा उदाहरण दिन्छु, शिक्षाको माध्यम विद्यालयसम्म अधिकार स्थानीय तहलाई लेखिएको छ स्पष्ट रूपमा, तर विगत वर्षमा के भयो त भन्दा एउटा राष्ट्रिय स्वयंसेवक शिक्षक भनेर डाइरेक्ट स्थानीय तहलाई बाइपास गरेर 753 स्थानीय तहमा चाहिँ मन्त्रालयले निर्णय गर्यो हेर्ने भोलिन्टियरको रूपमा, जसलाई परीक्षा लिन पनि नपर्ने, लाइसेन्स नभइकन पढाउन त मिल्दैन, लाइसेन्स नभए गाडी चलाउन पाइन्छ, र अहिले सरकारले पहिलेदेखि के व्यवस्था गर्छ, बिना लाइसेन्सकोलाई पढाउन नदिने भनेको छ, तर राजनीति आग्रह पूर्वाग्रह र आफ्नो कार्यकर्ता भर्ती गर्नको निमित्त 1500 टिचरहरू चाहिँ त्यसरी राख्ने भनेर चाहिँ मन्त्रालयले निर्णय गरे, र यसको विरूद्ध कहीँ पनि भएन। मैले व्यक्तिगत रूपमा त्यो बेलामा, तपाईँ अहिले पनि अदालतमा मुद्दा चलिरहेको छ, तपाईँ हेर्न सक्नुहुन्छ, सर्वोच्च अदालतमा मुद्दा छ, मैले भीम ढुङ्गानाले मैले चाहिँ सर्वोच्चमा रिट हालेँ अनि स्टे अर्डर जारी भएर त्यो प्रोग्राम क्यान्सल भयो। आज माविसम्म अधिकार दिने अनि मन्त्रालयबाट त्यो भन्ने मानसिकता कुरो हो कि? समग्रमा संघदेखि लिएर प्रदेशसम्म पनि जो हाम्रो नेतृत्वमा पुग्नु भएको छ, जो शासन गरिरहनु भएको छ, आफूलाई शासकको रूपमा परिणत गर्नुभयो, म सेवकको रूपमा, हामी जनप्रतिनिधिले हामी सेवक हौ भन्ने दिमागमा राखेर काम गर्नुपर्छ, तर हामी शासक हो भनेपछि अनि यस्ता घटनाहरू हुन्छ, र अनि संविधान त कानून त कार्यान्वयन हुँदैन, अनि जनतामा चाहिँ संहिताप्रति वितृष्णा आउन सक्छ, अहिले जसरी प्रदेशप्रति वितृष्णा आउन थालेको छ।
अब 2 महिनापछि फेरि चुनाव हुन्छ, यसपालि अघिल्लो पटक निर्वाचनमा चाहिँ सामान्यतया भावनात्मक हिसाबले भावुकतावश यो गर्ने त्यो गर्ने सब चिज भने मान्छेहरूले, अब त मान्छेहरूले सिकिसके नि, अब प्र्याक्टिकल होला नि, होइन, अब अबको एजेन्डा के हुन सक्छ?
अबको एजेन्डाहरू भनेको दुईटा कुरा हुन सक्छ, एउटा कुराहरू हाम्रो तल्लो तहबाट उठाउने, माथिबाट के आउँछ थाहा छैन, एउटा एजेन्डा भनेको हामी पहिलो पटक थियौं, ऐन नियम कानूनहरू बनाउनमा हामीलाई केही पूर्वाधारका कामहरू शुरूआत गर्यौं भनेदेखि त्यसलाई पूरा गर्छौ, स्थानीय तहको समग्र मेरो भने स्थानीय तहको त्यो एउटा एजेन्डा हुन सक्छ। दोस्रो एजेन्डा भनेको के हो त भन्दाखेरि, अब त धेरै अनुभव प्राप्त भइसक्यो नि हो, र यसलाई संहितालाई संस्थागत रूपमा विकास गर्नको निमित्त हो, विकास निर्माणका कामहरू चाहिँ कम्पिटिसनमा लिएर जानको निमित्त अब चाहिँ हामी क्वालिफाइड भइसक्यौँ है भनेर, यति अहिले चाहिँ भइरहेका प्रतिनिधिहरूले अब चुनाव लड्न आँट्नु भने सायद यी कुराहरू भन्नुहुन्छ।
अलिअलि यो सँगै जोडिएको अर्को एउटा कुरा चाहिँ, कतिपय कुरा अज्ञानताले पनि होला, अहिले यहाँले पनि भन्नुभयो पहिलो अनुभव पनि थियो स्थानीय सरकारको यति अधिकारको कुरा गर्ने, जस्तो लेखा प्रणाली चुस्त दुरुस्त नभएको, केही हदसम्म भ्रष्टाचारको कुरा, कतिपय ठाउँमा जनप्रतिनिधिहरू नै पक्राउ परेका कुरा अथवा निलम्बनमा परेका कुरा, यी नकारात्मक कोणहरू पनि छन् नि। तपाईँ त सबै नगरपालिकाहरूको नेता पनि हो, महासचिव हो,
म एउटा कुरो भन्न चाहन्छु, अहिलेसम्म स्थानीय तह र प्रदेश र संघमा बेरोजी फर्सेट पर्सेन्टमा कसो हेर्नु, नम्बर वान। नम्बर टू, अहिलेसम्म यो 5 वर्षको अवधिमा कतिजना जनप्रतिनिधिको मुद्दा फैसला भएर चाहिँ जेलमा जानुभएको छ, या ब्युरोक्राटको जानुभएको छ, या संघको जानुभएको छ, त्यो कम्पिटिसन गरेर हेरौँ न, के आधारमा स्थानीय तह भ्रष्टाचार भयो, बढी भ्रष्टाचार भयो भन्ने आधार चाहिँ के, पेशी फर्सेटको कुरा हेर्नुहोस्, मुद्दा त जसले पनि हालिदिन्छ, मुद्दा हाल्दैमा त्यसलाई चाहिँ के भने भट्टचारी भयो अथवा यो भयो भने ठहर चाहिँ कैजनाको भएको छ त, मतलब मलाई 2, 3, 4 एक अपवादको रूपमा 1-2 भएको छ भनेपछि त्यो आधार विहीन,
त्यसमा केही
शुद्धिकरणको आवश्यक छ, जति हुनुपर्ने भएको छैन, हाम्रा पनि जनप्रतिनिधि नामा सबै मैले ओठ ढाक्नु पर्छ महासचिवको नाताले भन्नु छैन, कमी कमजोरी भएको छ भने तत्काल कारवाही गर्दाखेरि हुन्छ, पर्सेन्ट हेर्नुहुन्छ भने स्थानीय तहमा कम छ है,
जनताको तहमा खुसीको मात्रा कतिको छ स्थानीय तह सहज भनेर जन्म दर्ता होला, मृत्यु दर्ता होला, विवाह दर्ता होला, अरू सामान्य घर घर साँझ सिमाना कच्चा कुचो कुरा हुन्छ नि, त्यो हिसाबले स्थानीय सरकारबाट उनीहरू कति खुसी भएको पाउनु
छ। मान्छेले सबैले ढाँट्न सक्छ, आत्मा ढाँट्न सक्दैन। यो पाएन त्यो पाएन आवश्यकता परिपूर्ति गर्न नेपालको साधन र स्रोतले अहिले हामी सक्दैनौ, तर अनुपातको रूपमा हेर्नुहुन्छ भने देखे स्थानीय सरकार सित धेरै खुसी हुनुहुन्छ। 500 मिटर पाए पाइन भनेर भन्नुमा अलग कुराहरू हुन्, तर उसको आत्माले चाहिँ के भनेको छ भने स्थानीय सरकार अब केही भएको छ है भन्ने महसुस चाहिँ गरेको अनुभूति छ।
तपाईँहरूलाई कहिले कहिले लाग्दैन त्यो प्रदेश सरकार र संघीय सरकार र संघीय सांसद र प्रदेश सांसदहरूले हामीलाई छोपे, थिचे, अलमलमा पारे भन्ने लाग्दैन?
अनि हाम्रो क्लियर छ,
सरकारहरूको स्वायत्तता पाएनौ भने,
स्वायत्तता पाएन भने त मैले अहिले भनिसकेँ, हामीलाई एउटै स्वतन्त्र रूपमा हामीलाई आफ्ना संविधानताको अधिकारहरू, संविधानत दिएका अधिकारहरू हामीले प्रयोग गर्न पाए हुन्थ्यो जस्तो हामीलाई लाग्छ। र धेरै कुरो भन्नुहोस् न, एउटै योजनामा तिन तिनवटा सरकार पुगेको हुन्छ, त्यहाँ कति गिल्टी फिल होला हामीलाई, यस्तो पनि हुन्छ कहिले, यसका लागि हामीले संहिता ल्याओ भन्ने हुन्छ। तपाईँ अहिले हाम्रो रेडबुक सङ्घको हेर्नुहुन्छ, सम्मानपूर्वक बजेट घटेको छ, सशर्त बजेट बढेको छ, 6,000 पनि यो काम गर्नु भनेर सशक्त बजेटमा लेखेर दिएको छु। योभन्दा दुर्भाग्य के हुन्छ म तपाईँलाई रेडबुक देखाइदिन सक्छु।
यसको समाधानको उपाय के हुन्छ?
यसको समाधानको उपाय केही पनि हुँदैन। हामी के हुन्छ पर्यो भनेदेखि मैले अहिले भन्ने मानसिक तान्ने कुरो, अधिकार आफूमा अप टु मी भन्ने होइन, हामीले तलसम्म दिन जान्नु पर्यो, त्यो मानसिक रूपमा हामी तयार हुनु पर्यो।
त्यसमा कोही चुखा छैन, सबै दल सबै नेता सरकारमा गएपछि अधिकार चाहिएको होइन,
हाम्रो एउटा मानसिकताले घर गर्यो कि, त्यहाँ पुगेपछि
स्थानीय तहका प्रतिको अविश्वास हो कि
होइन, यस्तो अविश्वासै होइन। पहिला कुरो संविधान 2072 आउँदाखेरि त्यतिखेरको सभासदहरू सबैले पढ्दै पढ्नु भएको रहेछ, तालिबान गाडी हिँड्नु भयो, यो मेरो आरोप होइन यथार्थ। अनि जब सरकारको रूपमा आइसकेपछि संविधान कार्यान्वयनको चरण र स्थानीय निर्वाचन भइसकेपछि अनि सबै बिना पानीको चाहिँ माछा जस्तो हुन थालेपछि अनि कताबाट थुत्त मिल्छ, के गर्नुपर्छ, रसद दिनको कसरी चाहिँ अर्थ लाएर माथि ल्याउने भन्ने मात्रै सोचका साथ अहिले हामीलाई चाहिँ डिस्टर्ब भएर स्थानीय तह।
अन्तमा मसँग थोरै समय मात्रै बाँकी छ, अन्तमा कतिको उज्यालो देख्नुहुन्छ स्थानीय सरकारको भविष्य र स्थानीय सरकार मार्फत जनताको जीवनस्तर उकास्नको निम्ति यो अभ्यासको त फेरि विकल्प पनि छैन?
यसको विकल्प पनि छैन, यसलाई संस्थागत रूपमा लिएर जानुपर्छ, यसको भविष्य उज्यालो छ। अपवादको रूपमा यदा कदा भने व्यक्तिगत कुरा हो, त्यसलाई मैले छोडिनँ, तर एउटै मात्रै कुरो दुईटा मात्रै काम गरियो भनेदेखि अझ राम्रो हुन्छ। एउटा हामीलाई आर्थिक अधिकार दिनु पर्यो, बजेटमा केही नभए पनि हामीलाई 30% भन्दा बढी टोटल बजेटको चाहिँ हामीलाई त्यो चाहिन्छ।
हजुर हुन्छ, हस् समय आजलाई यति रह्यो, नेपालसम्म आइदिनु भयो, मिठो संवाद गर्न पाइयो, यहाँलाई धेरै धेरै धन्यवाद। नेपाल नगरपालिका संघका महासचिव एवं नीलकण्ठ नगरपालिका धादिङका प्रमुख भीमप्रसाद ढुङ्गानाज्यूसँग गरेको संवादका साथ आजको अन्तर संवाद यति। साथी काशीराम आचार्य सहित म नवराज लम्साललाई विदा दिनुहोस्, नमस्कार।